रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी। कोरोना संक्रमणले पछिल्लो पटक तीनजनाको मृत्यु। संक्रमितहरू थपिने क्रम बढ्दै। र अस्ट्रियाका पूर्व अर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोगमा 8 वर्षको कारावार सजाय। समाचार अब विस्तारमा। नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ। बैठक शुरू हुनु अघि अध्यक्षद्वयबीच बालुवाटारमै एक्ला एक्लै छलफल भएको थियो। अहिले बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्छ। नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै पत्र दर्ता गरेपछि र प्रधानमन्त्रीले त्यसको प्रत्युत्तर दिनुभएपछि उहाँहरूबीच भेटवार्ता भएको थिएन। अध्यक्षद्वयबीच सहजीकरण गर्न दुवै पक्षका दोस्रो तहका नेताहरूको लामो प्रयासबीच आजको सचिवालय बैठक अघि उहाँहरूबीच छलफल सम्भव भएको हो। हुम्लाको सिमीकोट गाउँपालिका साथ डाँडा फयाको जबुका नजिकै बोलेरो जीप दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 1 बच्चासहित 7 जना घाइते भएका छन्। गैराति बिरामी बोकेर सिमीकोटतर्फ जाँदै गरेको जीप सड़कबाट करिब 6 मिटर तल खस्दा 4 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिमकोट गाउँपालिका साथका 30 वर्षीय पर्वत सुनार, वडा नम्बर 2 का 29 वर्षीय पारस बोहरा, नामखा गाउँपालिका 1 हेपकाका 45 वर्षीय दुखी तामाङ र 48 वर्षीय गुरू तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकेमा उपचाररत 2 जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। बर्दियाको गुलदिया नगरपालिका 7 का 72 वर्षीय पुरूषको भेरी अस्पताल नेपालगंजमा र दाङको तुलसीपुर उपमहानगरपालिका 18 का 70 वर्षीय पुरूषको नेपालगंज मेडिकल कलेजको हलपुरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको बताइएको छ। यसै गरी कोरोना संक्रमणबाट सिराहामा थप 1 जना पुरूषको गैराति मृत्यु भएको छ। मिर्चया नगरपालिका 1 का 75 वर्षीय पुरूषको विराटनगर स्थित नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अछामको मंगलसेन नगरपालिकामा अस्वाभाविक रूपमा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि मंगलसेन नगर क्षेत्रलाई 1 हप्ताका लागि सील गरिएको छ। कोरोना संक्रमितलाई इलाम नगरपालिका 7 ले निशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ। होम आइसोलेशन र वडा कार्यालयभित्र रहेका आइसोलेशन कक्षमा रहेका संक्रमितलाई निशुल्क आयुर्वेदिक औषधि वितरण गर्न लागि वडा अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो। कोविड 19 संक्रमणका कारण भएको बन्दाबन्दीको करिब 8 महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरू भएको छ। आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले पर्वतीय उडान औपचारिक रूपमा शुरू गरेका हुन्। बुद्ध एयरले आजको 3 उडान गरेको छ भने यति एयरलाइन्सले आज 2 उडान भरेको छ। यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू भई गणेश हिमाल सगरमाथा हुँदै कञ्चनजंघा हिमाल नजिक पुगेर पुनः काठमाडौँमा अवतरण गर्नेछन्। मध्य पहाड़ी लोकमार्गको पर्वत खण्ड फराकिलो बनाउन र सुधार गर्नका लागि भोलिदेखि दैनिक 3.5 घण्टा सड़क बन्द हुने भएको छ। अप्ठ्यारो भीरमा कटान गर्न लागिएकोले 2 हप्तासम्म बिहान 11 बजेदेखि दिउँसो 2.5 बजेसम्म सड़क बन्द गरिने पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो। आर्थिक वर्ष 2069-80 सम्ममा सक्ने लक्ष्यका साथ निर्माण भइरहेको पुष्पलाल मध्यपहाड़ी लोकमार्ग निर्माणले अहिले गति लिएको छ। पुष्पलाल मध्यपहाड़ी लोकमार्ग निर्माणका लागि 84 अर्ब 33 करोड़ बजेट खर्च हुने अनुमान गरिएको छ। मध्यपहाड़का जिल्लाहरूलाई सड़क सञ्जालसँग जोड्ने गरी पूर्वमा 5 थर जिल्लाको चियो भन्ज्याङदेखि पश्चिममा बैथडी जिल्लाको झुलाघाटसम्म कुल 1879 किलोमिटर लामो रहेको पुष्पलाल मध्यपहाड़ी लोकमार्ग महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ। संवाददाता विद्या प्रसाद उपाध्यायको रिपोर्ट।
पूर्वदेखि पश्चिमसम्म बस फेर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको मध्य पहाड़का जनतालाई सड़कको सुविधा उपलब्ध गराउन आर्थिक वर्ष 2064-65 निर्माण शुरू गरिएको पुष्पलाल मध्य पहाड़ी लोकमार्गले मध्य पहाड़का 26 जिल्ला जोड्दछ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी 3 वर्षभित्र सम्पूर्ण निर्माण कार्य सक्नुपर्ने लक्ष्य राखिएको पुष्पलाल मध्य पहाड़ी लोकमार्ग अन्तर्गत हालसम्म 913 किलोमिटर सड़क कालोपत्रे गरिसकिएको र 83 पक्की पुल निर्माण भइसकेका छन्। यसै वर्षभित्र थप 3 300 किलोमिटर सड़क कालो पत्रे गर्ने र 14 पक्की पुल समेत निर्माण गर्ने लक्ष्य रहेको आयोजना निर्देशनालयले जनाएको छ। पुष्पलाल मध्य पहाड़ी लोकमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसी,
लगभग 50% भौतिक प्रगति भइसकेको अवस्था हो र वित्तीय प्रगति करिब 53% भएको अवस्था हो। 1879 किलोमिटर मध्ये 913 किलोमिटर दुई लेनको कालो पत्रे सड़क निर्माण भइसकेको अवस्था हो। 129 पुल मध्ये 83 पुलहरू सम्पन्न भइसकेका छन्। यस आर्थिक वर्षमा चाहिँ 300 किलोमिटर कालो पत्रे सड़क निर्माण सम्पन्न गर्ने र 14 पक्की पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।
आयोजना सम्पन्न गर्न मध्य पहाड़का 5 थर, काभ्रे प्लाञ्चोक, गोर्खा पर्वत र दैलेख जिल्लामा गरी कार्यकारी अधिकार सहितका 5 योजना कार्यालयहरू समेत स्थापना गरिएको छ। विभिन्न ठाउँमा योजना कार्यालय भए पनि पुष्पलाल मध्य पहाड़ी लोकमार्ग निर्माणको काममा ढिलासुस्ती भएको जनगुनासो छ। सड़क सीमाको रेखाङ्कन नहुनु र स्थानीय जनताबाट सहयोग स्वरूप जग्गा लिएर काम गर्नुपर्ने बाध्यताका बीच पुष्पलाल मध्य पहाड़ी लोकमार्ग आयोजनाले काम गरिरहेको छ। निर्माण व्यवसायीको ढिलासुस्ती र कोविड संक्रमणको प्रभावका कारण पनि लक्ष्य अनुरूप काम हुन नसकेको बताउनुहुन्छ पुष्पलाल मध्य पहाड़ी लोकमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसी।
पत्रे गर्ने ठ्याक्कै त्यही बेला कोविडको प्रभाव परेको हुनाले कालो पत्रे गर्ने कार्यमा ह्याम्पर भयो। कोविडको त्रास अझै पनि रहिरहेको अवस्था र सामाजिक दूरी, अब सचेतना, स्वास्थ्य मापदण्ड लगायत सबै कुराहरू अवलम्बन गरेर कार्य गर्दाखेरि पूर्ण क्षमतामा सबै निर्माण कार्यहरू चाहिँ सञ्चालन भइ नसकेको अवस्था छ।
पूर्व र पश्चिमको मध्य पहाड़ी जिल्लालाई जोड्ने यो लोकमार्गको स्तर उन्नतिसँग त्यहाँका जनताको विकास र उन्नतिको पाटो पनि जोडिन्छ। स्थानीय उत्पादनको ओसार पसारसँगै आवत जावतमा समेत सहज हुने यो लोकमार्गको निर्माण कार्य निर्धारित समयमै सक्न आयोजना निर्देशनालय र सरकारवाला निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
मध्य पहाड़ी लोकमार्गको काम तीव्र गतिमा जारी। यो रिपोर्टपछि अब अर्को विषय। न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदलिरही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर 7 भंगहा टोलको दलित बस्तीमा हात्तीले 4 घरमा तोडफोड गरेको छ। गैराती आएको 5 हात्तीको समूहले फुसको घर भत्काउनुका साथै घरभित्र रहेका दाल चामल लगायतका खाद्यान्न समेत नष्ट गरेको स्थानीयले बताएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एन्टी सिम छँदैछ, त्यसैमा राखे भयो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा महिला हिंसा सम्बन्धी घटनाहरू बढ़िरहेका छन्। देशव्यापी रूपमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान चलिरहेकै बेला महिला हिंसा विरूद्धका 16 उजुरी प्रहरीमा दर्ता भएका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयक।
सुर्खेत प्रहरीको आँकडा अनुसार महिलामाथि हुने हिंसा वर्षनी बढ्दै गइरहेका छन्। चालू आर्थिक वर्षको आधा मंगेसम्मको संख्या 204 पुगेको छ। त्यसमा लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान चलिरहँदा 8 दिनमा 16 उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका महिला सेल प्रमुख डिला बिकको भनाइ छ।
77-78 घरेलु हिंसा, लैंगिक हिंसा सम्बन्धी 204 दर्ता भएको छन् र 16 दिने अभियान चाहिँ 16 दर्ता हुन आएको छ।
सिप विकास, लैंगिक हिंसा निवारण तथा महिला सशक्तिकरणमा गत वर्ष 5 करोड़ खर्च गरेको कर्णाली प्रदेश सरकारले यस वर्ष महिला हिंसा विरूद्धको 16 दिने अभियानका लागि 1.5 लाख रूपियाँ बजेट छुट्याएको छ। सरकारले महिला हिंसा न्यूनीकरणमा वर्षेनी खर्च गर्दै आइरहेको भए पनि लगानी अनुरूपको अपेक्षित नभएको सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता गेवाली बताउनुहुन्छ।
केही उपलब्धि त पक्कै पनि प्राप्त भएको छन्, अपेक्षा गरे अनुसारको उपलब्धि चाहिँ प्राप्त नभएको महसुस हुन्छ।
आपराधिक घटना रोक्न दर्विलो कानून बनाएर दोषीमाथि सजाय भए पनि पनि महिला हिंसाका घटना बढ्दो क्रममा छ। घटनामा संलग्नलाई कारवाही गरेर मात्र हिंसामा कमी नआउने भएकाले हरेक व्यक्तिले सचेततापूर्वक अग्रसरता लिनुपर्ने मानव अधिकार कर्मी लक्ष्मी शर्माको भनाइ छ।
प्रहरी प्रशासनको कति काम हुने, मानव अधिकार कर्मीको कति काम हुने, होइन सबैको कति काम हुने र सरकारले के गर्ने भन्नेतिर नलागेसम्म अभियानहरू मात्रै गरेर यो हिंसा अन्त्य होला भन्ने मलाई लाग्दैन।
पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगले महिला हिंसाका स्वरूप फेरिएकाले समय सापेक्ष कानून निर्माण गरी पीड़ितलाई न्याय दिन र पीड़कलाई दण्डित गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन। आकाश तारा बय रेडियो नेपाल सुर्खेत।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रियाका पूर्व अर्थमन्त्री कार्ल हेन्ज ग्रेसरलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी 8 वर्षको कारावास सजाय सुनाइएको छ। सरकारी आवास गृहहरू निजीकरण गर्दा उहाँले घर जग्गा व्यवसायीहरूसँग मिलेर 10,00,000 युरो घुस लिएको भियना अदालतले ठहर गरेको छ। ग्रेसरले 60,000 घर बेच्दा टेण्डरको मूल्य पहिल्यै चुहावट गरी आफ्ना मिलुमतोका मानिसलाई भनिदिएको र उनीहरूले मूल्यमा थोरै बढ़ाएर 96 करोड़ युरो बराबरका घरहरू खरिद गरी 3 वर्षमै त्यसको दोब्बर नाफा कमाएका थिए। अदालतले सो रकमको 1% कमिशन व्यापारीहरूले अस्ट्रियाको फ्रीडम पार्टीका पूर्व महासचिव वोल्टर मेसबर्गरलाई खुवाएको बताएको छ। उनलाई पनि जेल सजाय सुनाइएको छ। पूर्व अर्थमन्त्री ग्रेसरले भने अदालतको फैसला विरूद्ध पुनरावेदन गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकामा कोविड 19 विरूद्धको खोप अनिवार्य नहुने बताउनु भएको छ। खोप उपलब्ध भएपछि नागरिकहरूलाई लगाउनै पर्ने जबरजस्ती नगरिने उहाँले प्रष्ट पार्नुभयो। अमेरिकामा अहिले कोरोना संक्रमण ज्यादै उच्च दरमा वृद्धि भइरहेको छ। हिजो मात्र अमेरिकामा एकै दिन 2,25,000 नयाँ संक्रमित थपिए भने 2,500 मृत्यु भएको थियो। अमेरिकामा अहिलेसम्म 2,78,000 जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ। आगामी जनवरी 20 हुने राष्ट्रपतिको शपथ मा धेरै मानिस भेला नगराउने बाइडेनले बताउनु भएको छ। र चीनको दक्षिणपश्चिम भागको एउटा कोइलाखानीमा विषाक्त कार्बन मोनोअक्साइड ग्यास चुहावट भएर 18 खानी मजदूरको मृत्यु भएको छ। चोङछिङ नगरपालिकाको तायोसुतोङ कोइलाखानीमा भएको सो दुर्घटनामा एकजनालाई भने सकुशल उद्धार गरिएको थियो। घटनाको अनुसन्धान शुरू गरिएको छ। चीनमा कोइलाखानीमा बारम्बार यस्ता दुर्घटनाहरू हुने गरेका छन्। सोही नगरपालिकामा गत सेप्टेम्बरमा पनि एउटा कोइलाखानीमा 16 कामदारको मृत्यु भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सत्तारूढ़ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी। कोरोना संक्रमणले पछिल्लो पटक 3 मृत्यु, संक्रमितहरू थपिने क्रम बढ्दै। र अस्ट्रियाका पूर्व अर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोगमा 8 वर्षको कारावास सजाय। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।